अब प्रस्तुत छ पश्चिम डायरी।
नमस्कार, कृष्णसार एफएम 94 मेगाहर्जको बिहानी प्रस्तुति पश्चिम डायरीमा विनोद गौतम र निशु जोशीको हार्दिक स्वागत छ। पश्चिम डायरीको सुरुमा मुख्य खबरका शीर्षकहरू।
नेपालगंज मनिकापुरको खेती योग्य जग्गालाई घडेरी देखाएर ठगी, संलग्न नापी कार्यालय बाँकेका दुईजना, जिल्ला प्रहरी कार्यालयको थुनामा।
वित्तीय साक्षरता कक्षा सुरु भएपछि प्युठानका महिलाको आय आर्जनमा वृद्धि, रुकुम मुसिकोट पर्यटकीय गन्तव्य बन्दै।
जनशक्ति अभावले रोल्पामा खेती योग्य जमिन बाँझो बन्दै, खाद्य असुरक्षा बढ्ने खतरा, खाद्य संस्थानको चामल मुगुको गाउँमा अझै पुग्न सकेन।
र बैतडीको मणिलेख माविमा एउटै कक्षामा 150 विद्यार्थी, बजाङका दुर्गम गाउँमा भवन नहुँदा पठन पाठन चौरमा।
साना तथा मझौला कृषक आयस्थिर वृद्धि आयोजनाको कृषि व्यवसाय अनुदान सहयोग मार्फत आधुनिक मौरी पालनका लागि कृत्रिम आधार चाका उत्पादन तथा बजारीकरण उपआयोजना सञ्चालन गर्न अनुदान वर्ग 3 अन्तर्गत सम्झौता भए बमोजिम क्रियाकलाप भइरहेको छ। मध्य र सुदूरपश्चिममै मैनलाई प्रशोधन गरी उत्पादित कृत्रिम आधार चाका उत्पादन भइरहेको पनि सहर्ष जानकारी गराउँदछौ। शुद्ध मह मौरी सम्बन्धी सम्पूर्ण जानकारी चाहिएमा सम्पर्क गर्नुहोला। ओम शिवशक्ति मौरी पालन उद्योग, कोहलपुर 11, प्रोपाइटर पुरमल बस्नेत। मोबाइल नम्बर 98483-51025। महासेवन दीर्घ जीवन।
अब पश्चिम डायरी विस्तारमा। सुरुमा खेतीयोग्य जग्गालाई घडेरी देखाएर बिक्री गरिएको प्रसङ्ग छ। खेतीयोग्य जग्गालाई सुर्खेत रोडको घडेरी जग्गा देखाएर ठगी गरी बिक्री गर्ने कार्यमा नापी कार्यालय बाँकेका कर्मचारीको संलग्नता रहेको खुलेपछि जिल्ला प्रहरी कार्यालय बाँकेले दुईजना कर्मचारी सहित 3 थुनामा राखी अनुसन्धान सुरु गरेको छ। नेपालगंज वडा नम्बर 27 मनिकापुरको जग्गालाई बाँके इन्द्रपुर बस्ने नवसाद अल्ली मनिहारले 29,75,000 रुपियाँमा, बाँके शमशेरगंज हलदारपुर बस्ने श्रवण कुमार बनवारलाई सुर्खेत रोडको घडेरी जग्गा हो भनी बिक्री गर्नुभएको थियो। मालपोत कार्यालय बाँकेमा रजिस्ट्रेसन नम्बर 1100-6 2073 साल भदौ 24 गते 1 जग्गा खरिद बिक्री भएको अभिलेखले देखाएको छ। नापी कार्यालय स्रोतले दिएको जानकारी अनुसार मनिहारले वर्णवालसँग रकम ऋण लिन खोज्दा दृष्टिबन्धको प्रस्ताव गरेपछि वर्णवालले दृष्टिबन्धक नगरेर जग्गा पास गर्नुपर्ने सुझाव दिनुभएको थियो। नक्सा फेरेरै ठगी गरिएको छ। दैनिक नेपालगंजमा विनय दीक्षितले खबर लेख्नु भएको छ।
यसैबीच शहरी विकास मन्त्रालयले टिकापुर नगर विकास समितिले बिक्री गरेका केही खारेज र बदर गर्नुपर्ने प्लट बाहेकको रकम असुल्न निर्देशन गरेको छ। उच्च स्तरीय जाँचबुझ समितिको प्रतिवेदन कार्यान्वयनका लागि समितिलाई पठाएको पत्र मार्फत यस्तो निर्देशन गरेको हो। विभिन्न सञ्चार माध्यम र स्थानीय स्तरमा घडेरी बिक्रीमा भागबन्डा गरी अनियमितता गरेको चर्चा आएपछि मन्त्री परिषदको असार 16 निर्णयबाट ओम धरानन्द राज उपाध्यायको संयोजक रहेको जाँचबुझ समिति गठन गरिएको बताइएको छ। समितिले प्रतिवेदन कार्यान्वयन गर्न पठाएको पत्रमा उल्लेखित 10 बुदामध्ये 1-4 सम्मको खण्डमा उल्लेख गरिएका प्लट खारेज गर्नुपर्ने र बदर गर्नुपर्ने बाहेक अन्यमा निर्देशन अनुसार रकम असुल्नुपर्ने उल्लेख छ। यसरी आफ्नो र आफन्तका नाममा दर्ता गराएका प्लटको मनासिब मूल्य निर्धारण गरी निर्धारित मूल्य मन्त्रालयबाट स्वीकृत गराइसकेपछि फरक परेको रकम घडेरी सुविधा लिने व्यक्तिबाट 3 महिनाभित्र असुल गर्ने निर्देशन गरिएको छ। गणेश चौधरीले आजको कान्तिपुरमा टिकापुरको यो खबर लेख्नु भएको छ।
नेपालगंज उपमहानगरपालिका वडा नम्बर 8 रानी तलाउ स्थित कठ महल मन्दिरको सम्पत्तिमा भारतीय बाबा गंगादासले लामो समयदेखि रजाई गरिरहेको खुलेको छ। बाबाले मन्दिरको सम्पत्तिमा आफू खुसी गर्न थालेपछि यस्तो रहस्य बाहिर आएको हो। करिब 8 वर्ष पहिले मन्दिरमा प्रवेश गरेका गंगादास बाबाले मन्दिर व्यवस्थापन समितिको निष्क्रियताको फाइदा उठाउँदै चल तथा अचल सम्पत्तिमा रजाई गरेको स्थानीय बासिन्दाले बताएका छन्। ऐतिहासिक धरोहरका रूपमा स्थापित उक्त मन्दिरको नाम रहेको जग्गा तथा मन्दिरसँगै बनेका सटरको भाडा पनि बाबाले आफू खुसी उठाउने र खर्च गर्ने गरेको पाइएको छ। विजय मल्लले सद्भाव दैनिकमा खबर लेख्नु भएको छ।
नेपाली कंग्रेसका सभापति शेरबहादुर देउवाले संविधान कार्यान्वयनका लागि निर्वाचनको विकल्प नभएकाले सबै दल एक ठाउँमा आएर निर्वाचनमा जानुपर्ने बताउनु भएको छ। लहपुरुष स्वर्गीय गणेशमान सिंहको नेपालगंज सुर्खेत रोड स्थित गणेशमान चोकमा निर्मित शालिगको अनावरण कार्यक्रममा बोल्दै सभापति देउवाले संवैधानिक व्यवस्था अनुसार 2074 माघ 7 भित्र तीनै तहको निर्वाचन गर्नुपर्ने भएकाले मुख्य दलहरूबीच सहकारी जारी रहेको बताउनुभयो।
त्यो संविधानको कार्यान्वयन गर्न जरुरी छ। अहिले त्यो संविधानको कार्यान्वयन गर्ने दिशामा तिनवटा मुख्य चुनाव हुनु जरुरी छ। त्यो चुनावको भनेको स्थानीय तहको चुनाव, प्रान्तको चुनाव, सङ्घीय चुनाव। त्यो तिनवटा चुनाव भएपछि यो संविधानको कार्यान्वयन हुन्छ। त्यसको चाहिँ म्याद पनि केवल एक वर्ष मात्रै राखिन्छ। माघ 7 भित्र यो तिनवटा चुनाव भइसक्नुपर्छ। वैशाख महिनाभित्र स्थानीय तहको चुनाव भइसक्नै पर्छ बुझ्नुहुन्छ। त्यस पछाडि दुईवटा चुनाव एकसाथै गरे पनि हुनु सक्दछ मुक्सीभित्र। त्यसैले अहिले नेपाल चुनावको राजनीतिमा छिरिसकेको छ, चुनाव हुने कुरा निश्चित छ। त्यस कारण सबै नेपाली जनताहरूलाई निर्धक्कका साथ चुनावमा जहिले सहभागी भएर संविधानको कार्यान्वयन गर्नमा सबैले साथ दिनमा हार्दिक आह्वान गर्न चाहन्छु मेरो पार्टीको तर्फबाट।
मधेसका जनताको भावनालाई कदर गर्दै केही जिल्ला संशोधन मार्फत फेरबदल गरिएको बताउँदै उहाँले नेपालको राष्ट्रियतालाई कदर गर्दै मिलेर चुनाव गराउन सके ठुलो सफलता हुने बताउनुभयो।
मधेसका जनताको भावना कदर गरेर हामीले केही जिल्लाहरू संविधान संशोधन मार्फत फेरबदल गरेका छौँ। त्यो पास भएको खण्डमा मलाई सब मधेसी जनताको पनि भावनाको कदर हुनेछ। त्यसले सम्पूर्ण नेपालीहरू पहाड, हिमाल, मधेस जनताको बिचको चाहिँ जो वैमनस्य खडा गरेर नेपालको राष्ट्रिय एकतालाई खल्लो पार्ने गर्ने प्रयासलाई ठुलो जवाब हुनेछ। हामीले सम्झौ प्रस्ताव पास गरेर यो चुनाव गराउन सक्यौँ भनेदेखिलाई धेरै ठुलो उपलब्धि हुनेछ।
वर्तमान सरकारले नै स्थानीय निर्वाचन गराउने दावी गर्दै उहाँले स्थानीय प्रदेश र केन्द्रको चुनाव निर्धारित समयमा भए मात्र अहिलेसम्मका प्राप्त उपलब्धिहरू संस्थागत हुने प्रष्ट पार्नुभयो। कार्यक्रममा कंग्रेसका नेता एवं गणेशमान सिंह फाउन्डेसनका अध्यक्ष प्रकाशमान सिंहले नेता गणेशमान सबै नेपालीको साझा सम्पत्ति भएको बताउनु भएको थियो। जिल्ला अध्यक्ष किरण कोइरालाको सभापतित्वमा भएको समारोहमा सो दलका केन्द्रीय सदस्य किशोर सिंह राठौर, सांसद बास सहकुर्मी, अञ्जना गुरुङ, सर्वता आलम खान, सञ्जय गौतम र ए माओवादी केन्द्रका केन्द्रीय सदस्य दामोदर आचार्यले पनि राजनैतिक स्विङको योगदानबारे चर्चा गर्नुभएको थियो।
बैतडीको मणिलेख मावि मेलौलीका कक्षा 11 छात्रा जयराज ओझा कक्षा कोठा बाहिर पटक पटक भित्र बाहिर गर्नुहुन्छ। कक्षा कोठामा शिक्षकले पढाउँदा पनि उभिएर सुन्नुपर्ने बाध्यता छ उहाँलाई। ओझा मात्र होइन, उहाँका सहपाठीको नियति पनि यस्तै छ। विद्यालयमा विद्यार्थी अनुपात अनुसार कक्षा कोठा नहुँदा कक्षा 11 155 विद्यार्थी एउटै कोठामा बस्छन्। भएन भने कहिलेकाहीँ कक्षा 12 विद्यार्थी समेत सोही कक्षामा बस्ने गरेका छन्। बैतडीको तल्लो सुराट क्षेत्र केन्द्रका रूपमा रहेको मणिलेक माविमा उक्त क्षेत्रको पुरानो विद्यालय हो। तर पनि भवन अभाव विद्यार्थीलाई कहिले एउटा कोठा कहिले चौरमा राखेर पढाउनु पर्ने बाध्यता भएको छ। अन्नपूर्ण दैनिकमा भगीरथ अवस्थीले यो खबर लेख्नु भएको छ। यसैबीच जिल्ला बझाङका दुर्गम गाउँमा विद्यालय भवन अभाव हुँदा खुल्ला चौरमै पठन पाठन हुने गरेको छ। जिल्लाको पूर्वी क्षेत्रमा रहेका दुधेश्वरी प्रावि गडरा, गोरखकाली निमावि गोर्खाली, कालिका प्रावि, स्याडी माइतीवन निमावि रनाडा लगायतका दुर्गम क्षेत्रका 12 विद्यालयमा पनि भवन अभाव हुँदा खुल्ला चौरमै अध्यापन गराउनु पर्ने बाध्यता छ। जगत खड्काले नागरिक दैनिकमा खबर लेख्नु भएको छ। पश्चिम डायरीमा नेपालमा पहिलो पटक नेपाल आइडल,
नेपाली टेलिभिजनको प्रसारणकै इतिहासमा यो ऐतिहासिक हुन जाँदैछ। किनभने योभन्दा पहिला इन्टरनेसनल फ्रेन्चाइजको यस्तो खालको सो कहिले पनि भएको थिएन। ठुलो धनराशिको यसमा आवश्यकता पर्छ। गला राम्रो हुनु पर्यो, तपाईँको मिठो गाउन सक्नु पर्यो, जजहरूको विश्वास जित्न सक्नु पर्यो,
लगायतका अन्य खबर हामीसँगै छन्। अहिलेलाई व्यापारिक विश्राम।
ए बहिनी, आज सपिङ जाने होइन?
जाने त भनेको, तर भने जस्तो कहीँ पाउँदैन।
ल, नेपालगंजको न्यू रोडमा रहेको मिरर फेसन स्टुडियो एन्ड बुटिकमा जाऊ न त।
महँगो होला?
त्यस्तो होइन, तिमीलाई हेर्दा मात्रै महँगो लाग्यो होला, अन्य ठाउँको जस्तै सुपथ मूल्यमा पाइन्छ नि त्यहाँ। र काम पनि छिटो छरितो र विश्वासिलो हुन्छ। त्यहाँ तिम्रो शरीरको बनावट हेरेर फेसन डिजाइनरबाट कपडाहरू पनि बनाइन्छ।
ए, थाहा त थियो महँगो हुन्छ कि भनेर सोचेको, त्यसो पो।
हजुर, साडी, लेङ्गा, चोलो, कुर्ता सुरुवाल, वान पिस, टु पिस, प्लाजा र लेगिज लगायतका फेसनसँग सम्बन्धित सम्पूर्ण ब्रान्डेड सामानहरू मिरर फेसन स्टुडियो एन्ड बुटिक न्यू रोड नेपालगञ्जमा। साथै फेसनसँग सम्बन्धित सम्पूर्ण ब्रान्डेड कपडाहरूमा 30% भन्दा माथि भारी छुट। फेसन डिजाइनर अस्मिता शर्मा गौतम, सम्पर्क नम्बर 98683599900।
प्रस्तुत छ विश्वविख्यात अमेरिकन ब्रांड इनफोकस का आकर्षक तथा भरपर्दो स्मार्टफोन इनफोकस का स्मार्टफोन विश्व के सभी भन्दा ठूलो इलेक्ट्रोनिक्स निर्माता कंपनी फॉक्सकन द्वारा निर्माण हुने भएकाले ढुक्क भई आज खरीद करी लेटेस्ट प्रविधि को उपयोग गर्नुहोस्। नजिकैको मोबाइल विक्रेतामा आज सम्पर्क गर्नुहोस्। इनफोकस, कीप योर लाइफ अलवेज इन फोकस।
नेपालगञ्जका लागि आधिकारिक विक्रेता ग्लोबल ट्रेडिङ नेपालगञ्ज, सम्पर्क नम्बर 98582587। खाद्य वस्तुमा जथाभावी रङ तथा केमिकलको प्रयोग नगरौँ। यसरी जथाभावी रङ तथा केमिकलको प्रयोग कानुन अनुसार कसुरदार ठहरिने भएकोले यसबाट सदैव सचेत रहौँ। रङ्गीचङ्गी पारेर बिक्रीका लागि राखिएका मिठाई लगायतका खाद्य वस्तु स्वास्थ्यका दृष्टिकोणले हानिकारक एवं विषाक्त हुन सक्छन्। त्यसैले यस्ता खानेकुराको उपभोग बारे समयमै सचेत रहनुहोस्। तपाईँले उपभोग गर्ने केही रकमको रङ्गीन मिठाई लगायतका खाद्य वस्तुको उपभोगले तपाईँको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्छ। फलस्वरूप उपचारको क्रममा ठूलो धनराशि खर्च हुन सक्छ। खाद्य वस्तुमा जथाभावी रङ तथा केमिकलको प्रयोग नगरौँ। मानव स्वास्थ्यमा प्रतिकूल असर पार्ने कुराप्रति सदैव सचेत रहौँ। थप जानकारीका लागि क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगञ्ज बाँके।
वाओ, तिम्रो घरमा कस्तो राम्रो इलेक्ट्रोनिक आइटमहरू।
कान्तिपुर इलेक्ट्रोनिक्सबाट ल्याएको नि। ए, एउटा कुरा सुन न, आज मेरो बुढाले एकजना दिदीलाई भेट्नु भयो रहेछ। इलेक्ट्रोनिक सामानको लागि भौतारिनु भएको रहेछ। कहाँ जाने भनेर सोध्दै हुनुहुन्थ्यो। उहाँले घरको एड्रेस पो दिनुभएछ। कतै तिमीलाई त होइन,
मै त हो नि।
त्यसो भए कान्तिपुर इलेक्ट्रोनिक्स प्लाजा सेतुबीको चोकमा जाऊ है। त्यहाँ इलेक्ट्रोनिक सामान किन्नु परे परामर्श पनि दिइन्छ है।
हजुर, कान्तिपुर इलेक्ट्रोनिक्स प्लाजा सेतुबीको चोक, होलसेल तथा फुटकर विक्रेता। कुनै पनि ब्रान्डका इलेक्ट्रोनिक सामानहरूको थोक तथा फुटकर बजार अब एउटै ठाउँमा। स्तरीय घडी, क्यामेरा, साउन्ड रेकर्डर, स्पिकर, मोबाइल, एलइडी टिभी, फ्रिज, विदेशी ब्रान्डका साउन्ड सिस्टम, मोबाइल एसेसरिज, आइफोन 7, 7 प्लस, ल्यापटप, साथै स्यामसुङ, सोनी, स्काइबर्थ, डिस होम डिलर र बजारमा चाहिए भन्दा सस्तो र सुपथ मूल्यमा उपलब्ध छ। झुकिन र ठगिन नपर्ने एकमात्र स्थान कान्तिपुर इलेक्ट्रोनिक्स प्लाजा सेतुबीको चोक। सम्पर्क नम्बर 081520615।
अन्तर्राष्ट्रिय प्रविधि र डिजाइनको साथमा टिसा ज्वेल्स एन्ड डायमन्ड्स प्रस्तुत गर्दछ पारम्परिक सुनका गहनाहरू।
अब तपाईँको सहर नेपालगञ्ज 4 त्रिवेणी मोडको सञ्जीत ज्वेलर्समा पनि। सम्पर्क नम्बर 081523128।
विश्रामपछि पश्चिम डायरीमा फेरि स्वागत छ। पश्चिम डायरी कृष्णसार एफएम .org.np इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि सुन्न सकिन्छ। अब बाँकी खबर।
बाँकी खबरको साथमा
प्रेस्टो
प्रेसर कुकर अब खाना पाक्छ टेस्टी र हेल्दी। छिटो छिटो VMI ग्रुपको उत्कृष्ट उत्पादन।
नेपालमा पहिलो पटक नेपाल आइडलको आयोजना गरिएको छ। एपी वान टेलिभिजनको आयोजनामा आजदेखि आइडलको शुरूआत हुँदैछ। नेपालगञ्जबाट शुरू गर्न लागिएको सो आइडलमा 16 वर्षदेखि 30 वर्ष मुनिका नेपाली नागरिकहरूले मात्र सहभागी हुन पाउनेछन्। के हो त नेपाल आइडल? यसले गायन प्रतिभा भएका व्यक्तिहरूलाई कसरी समेट्दैछ त? थप कुराकानी गर्दै नेपाल आइडलका प्रोजेक्ट एड सुरेश पौडेल।
नेपाल आइडल अन्तर्राष्ट्रिय सिङ्गिङ कम्पिटिसनको नेपाली भर्सन हो, त्यसलाई यसरी बुझ्दा हुन्छ।
गायन प्रतिभाहरूको खोजी गरेर उनीहरूलाई चाहिँ गायन क्षेत्रमा कसरी यो कार्यक्रमले प्रोत्साहन गर्छ?
एउटा कुरा त यसमा दिने पुरस्कार नै मान्छेलाई प्रोत्साहित गर्नुपर्छ। त्यसपछि साँच्चै एउटा कलाकार जो चाहिँ एउटा प्लेटफर्म खोजिरह हुन्छ, मेरो विचारमा उसको लागि अहिलेसम्ममा यो जतिको ठुलो प्लेटफर्म हाम्रो जस्तो देशमा अरू हुनै सक्दैन।
यहाँहरूले यो प्रोग्राम अहिले देशका नेपालका सुगम सुगम ठाउँहरूमा गरिरहनु भएको छ। नेपाल आइडल यसरी सुगम सुगम ठाउँहरूमा मात्र अडिसन राख्दाखेरि दुर्गमका गायकहरू अलिकति ओझेलमा परेको हो कि?
सुगम ठाउँमा गर्नुपर्ने कारण के भने, तपाईँ आफै हेर्दै हुनुहुन्छ यतिको तयारी छ नेपालमा। यो हामी भन्दैनौँ कि सुगम ठाउँमा मात्रै कलाकारहरू छन् भनेर, विकट दुर्गम ठाउँमा पनि कलाकारहरू होलान्। सुगम ठाउँमा हामीले गर्नुपर्ने कारण के भने, यो जुन तामझाम छ, झन्डै 80 भन्दा बढीको क्रु छ, 6-7 गाडी छ, यसको सेट छ, तयारी छ, यसले गर्दा दुर्गम तपाईँले भने जस्तो यातायात नपुगेको ठाउँमा गर्नलाई चाहिँ सम्भव छैन। र यो सुगम ठाउँमा गर्ने भने पनि जुन क्षेत्रहरू हामीले बाँडेका छौँ त्यो क्षेत्रमा वरपरका दुर्गम ठाउँका मानिसहरू पनि सहभागीहरू पनि आउन सक्नुहुन्छ। हो, त्यो लेभल त्यहाँ आउनेसम्मको उहाँहरूको खर्च छ र उहाँहरू साँच्चै सिङ्गिङ पोटेन्सियल उहाँहरूमा छ, उहाँहरू भित्र एउटा कलाकार लुकेको छ, उहाँहरूलाई लाग्छ, आत्मविश्वास छ, मैले यो ठाउँ मेरो दुर्गम ठाउँदेखि त्यो सुगम ठाउँको अडिसन हुने स्थलसम्म गएर मैले गाएर म छानिन्छु भनिसकेपछि त्यो भन्छ नि लाइफमा थोरै चाहिँ रिस्क लिनु पर्यो, थोरै लगानी गर्नु पर्यो, आफूमा आत्मविश्वास छ, कुनै दुर्गमको कलाकार हुनुहुन्छ र राम्रोसँग गाउन सक्छु भन्नुहुन्छ भने उहाँले यतिसम्मको रिस हो, बाँकी त एउटा कार त्यसपछि पैसा नेम फेम त्यो त पर्खेर बसेकै छ उहाँलाई।
यो नेपाल आइडल नेपालमा पहिलो पटक हुँदैछ, नेपालगञ्जबाट सुरु हुँदैछ, यो तयारी के कति भइराखेको छ?
यो तयारी यहाँ अहिले तपाईँले देख्दाखेरि यतिको, यसको पछाडि हामी काठमाडौँमा योभन्दा झन्डै झन्डै एक वर्ष अगाडिदेखिको तयारी छ। तपाईँहरूलाई थाहा छैन एउटा टोलीले हाम्रो झन्डै एक डेढ महिना पहिला अहिले जसरी नै सबै ठाउँमा रिसर्च गरेर गइसकेको छ, त्यसैले यो अहिले हेर्दाखेरिको तयारी यतिको, यसको पछाडि थुप्रै तयारीहरू भइसकेर नै यो कामको लागि हामी अहिले तयार भएर चाहिँ आएका छौँ।
जस्तो कि यस्ता खालका कार्यक्रमहरू पैसा कमाउनको लागि मात्रै भनेर पनि भन्ने एउटा आरोप छ नि, के भन्नुहुन्छ?
प्राइभेट च्यानलहरूले दर्शकलाई राम्रो प्रोग्राम दिएर पैसा कमाउने उद्देश्य नै हो, किनभने त्यहाँ काम गर्ने मानिसहरूलाई तलब दिनुपर्छ, पैसा दिनुपर्छ, त्यही नै हो। तर इन्टरनेसनल फ्रेन्चाइजको यो सो एउटा नेपालले एपी वान टिभीले पहिलोपल्ट गर्दैछ र नेपाली टेलिभिजनको टेलिभिजन प्रसारणकै इतिहासमा यो ऐतिहासिक हुन जाँदैछ, किनभने योभन्दा पहिला इन्टरनेसनल फ्रेन्चाइजको यस्तो खालको सो कहिले पनि भएको थिएन। ठुलो धनराशिको यसमा आवश्यकता पर्छ। तपाईँलाई मैले अघि नै भने झन्डै झन्डै अस्सीदेखि पचासीजनाको टोली छ, त्यो टोलीको एक एक मान्छेलाई पे गर्नुपर्ने हुन्छ र नयाँ च्यानल आउने भएको हुनाले यसपल्ट हामीले यसबाट नाफा एक पैसा पनि हेरेका छैनौँ। बरु हाम्रो दर्शकले हेर्छन्, हाम्रो टिभी हेरिदिनुहुन्छ भनेर अहिले त हाम्रो लगानी नै छ, यसबाट योपल्ट त हामीलाई कुनै पनि फाइदा छैन। दुईवटा तिनवटा सिजनसम्म हामीले नेपाल आइडल गर्छौँ, त्यति बेला त्यसपछि कुनै प्रफिट हुन्छ भने प्राइभेट अर्गनाइजेसन हो, सरकारी नेपाल टिभीले त यो वर्ष यति आमदानी भयो भनेर आफ्नो लेखाजोखा गर्छौँ नि, हामी त प्राइभेट च्यानललाई एकदम सही मनोरञ्जन दिने इन्टरनेसनल लेभलको नेपाली भर्सनको कार्यक्रम दिएर त्यसरी नाफा कमाउने सुरुमा चाहिँ हामी पक्कै छौँ, तर यो वर्ष चाहिँ हामी नाफामा छैनौँ।
यसमा चाहिँ छनौट प्रक्रिया के छन्, कसरी छनौट गर्नुहुन्छ?
16-30 वर्ष बिचको हुनु पर्यो, गला राम्रो हुनु पर्यो, तपाईँको मिठो गाउन सक्नु पर्यो, जजहरूको विश्वास जित्न सक्नु पर्यो, छनौट प्रक्रिया त्यो नै हो, त्योभन्दा कुनै धेरै हार्ड एन्ड फास्ट रुल छैन र अर्को कुरा तपाईँ नेपाली नागरिक चाहिँ हुनै पर्यो।
यहाँहरूले अहिले भनिसक्नु भयो कि यो खर्च धेरै छ, गरिरहनु भएको छ यति धेरैको खर्चमा, यो 80-85 जनाहरू हुनुहुन्छ, अन्य खर्चहरू पनि छ होला, कसरी व्यवस्थापन गर्दै हुनुहुन्छ?
यो हुन्छ नि, जो चाहिँ एपी वान च्यानलमा जो लगानीकर्ता हुनुहुन्छ उहाँहरूको उत्साह नै हो, लगानी नै गरौँ, योपल्टको नेपाल आइडलको खर्च हाम्रो तर्फबाट लगानी भयो, हाम्रो दर्शक बढ्छ, केही समस्या छैन भन्ने नै उहाँहरूको नै कुरा हो यो।
नेपाल आइडलका प्रोजेक्ट हेड सुरेश पौडेल र निशु जोशी। अब बाँकी खबरको श्रृङ्खला। खाद्य संस्थाको चामल ग्रामीण भिकसम्म पुगेको छैन। खबर मुगुको हो, चामल सदरमुकाममा पुग्न नसकेको हो। संस्थानको गोदामको चामल भँगेरा र मुसाको चारो बनेको छ। ग्रामीण भेका लागि ढुवानी हुने चामल बाटोमै बिक्री हुने गरेको छ। जिल्लाभरिको खाद्यान्न कोटा करिब 13,000 क्विन्टल हो। स्थानीयले अनुदानको चामल पाउन सकेका छैनन्। ठेकेदारको मनपरीले बाटोबाटै चामल बिक्री हुने गरेको हो। संस्थाको चामल मुगुको गाउँमा पुग्न नसकेको यो खबर आजको कान्तिपुरमा छापिएको छ।
पछिल्लो समय रुकुम मुसिकोट नगरपालिका 5 स्थित ऐतिहासिक मुसिकोट डाँडा सबैको आकर्षणको केन्द्र बन्दै गएको छ। भौतिक पूर्वाधार थपिँदै जाँदा यहाँको बस्ती बाक्लिनु को कारण बनेको छ। विभिन्न सरकारवाला निकायको आर्थिक सहयोगमा मुसिको डाँडामा विभिन्न भौतिक पूर्वाधार बन्दै गएका छन्। झण्डै लोप हुन लागेको डाँडाको संरक्षणका लागि भन्दै जीविस र नेपाली सेनाले विभिन्न भौतिक पूर्वाधार निर्माणका साथै संरक्षणको पहल थालेपछि यहाँ आउनेको संख्या पनि बढ्दै गएको छ। भौतिक पूर्वाधार निर्माणका साथै संरक्षण सुरु गरिएपछि पर्यटक आउने क्रम बढेको छ। हरि गौतमले कान्तिपुर दैनिकमा खबर लेख्नु भएको छ।
स्थानीय व्यापारीले गाउँमै पुगेर सिमी किनेपछि खाद्य संस्थान शाखा कार्यालय जुम्लाले कोटा अनुसारको सिमी पाउन सकेको छैन। खाद्य संस्थानले निकै ढिलो खरिद प्रक्रिया सुरु गरेको र सिमीको मूल्य गत वर्षकै कायम गरेपछि किसानले व्यापारीलाई सिमी बेचेका हुन्। व्यापारीले गाउँमै 115-130 रुपियाँ किलोमा सिमी बेचेका छन्। संस्थानले कार्यालयमै बेच्न ल्याउने किसानको सिमी किलोको 110 रुपियाँमा किन्न थालेपछि किसानले संस्थानलाई बेच्न छाडेका छन्। स्थानीय रुद्रवीर बुढाले संस्थानले किसानको मेहनतको अपमान गरेकाले व्यापारीलाई बेचेको बताउनु भएको छ। डिबी बुढाले जुम्लाबाट नागरिकमा खबर लेख्नु भएको छ।
पश्चिम डायरीमा लौह पुरुष गणेश मानको स्मरण
2046 सालको कमान्डर भएको नाताले त्यो नेतृत्व उहाँले लिदिया कारणले पनि सजिलैसँग त्यो आन्दोलन सफल भएको छ भन्ने मैले एनालाइसिस गर्न सक्छु।
लगायतका सामग्री हामीसँगै छन्। अहिलेलाई फेरि व्यापारिक विश्राम।
महिला समूहद्वारा उत्पादित अर्गानिक स्याउ खाउ, स्वस्थ रहौ।
साना तथा मझौला कृषक आयस्तर वृद्धि आयोजनाको पूरक अनुदान सहयोगमा सञ्चालित ताजा च्याउ उत्पादन उपआयोजनामा यस बेलभार पाँच बाँकेका नवज्योति महिला कृषक समूहले च्याउ उत्पादन गरिरहनु भएको छ।
हालसम्म यस समूहले उपआयोजनाको सम्झौता बमोजिम सम्पूर्ण क्रियाकलाप सम्पन्न गरिसकेको छ
र अहिले बजारमा महिला समूहहरूद्वारा उत्पादित अर्ग्यानिक च्याउ आइरहेको जानकारी गराउँदछौ।
च्याउको आवश्यकता भएमा हामीलाई सम्झन सक्नुहुनेछ। थप जानकारीका लागि मोबाइल 98682323 98682323।
सम्पूर्ण घरायसी भाँडा बर्तनहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
हामीलाई होइन, नेपाल स्टोरलाई सम्झनुहोस्।
नेपाल स्टोर, धम्बोजी, नेपालगञ्ज।
वाउ, बर्गर र पिज्जा!
त्यही भएर त तिमीलाई यहाँ ल्याएको। दुईवटा पिज्जा खाँदा एउटा पिज्जा फ्री, त्यो पनि मूल्य रु 160 मा मात्र।
हेलो, तिमीहरू कहाँ हो? नास्ता खान जानु भनेको होइन?
ए, त्यसो भए तिमी बस पार्कमा रहेको चाइनिज फास्ट फुड एन्ड कटेजमा आइहाल न।
माछाका विभिन्न परिकार, लोकल कुखुराको लेग पिस, ललिपप, खसीको मोमो, सेकुवा, कलेजो, भुटुवा आदि नास्ता र अर्डर अनुसार खाना तथा नास्ताको राम्रो व्यवस्था छ।
साथै होम डेलिभरीको पनि सुविधा छ।
सम्पर्क चाइनिज फास्ट फुड एन्ड कटेज, प्रोप्राइटर मिलन रागी। सम्पर्क नम्बर 98145552221। स्थान नेपालगञ्ज बस पार्क रोड, सल्ली बजार जाने गाडी लाग्ने ठाउँ।
आजको यो बैठकबाट नयाँ समिति पनि चयन हुँदैछ।
अहिलेको समितिमा हामी अल्पसंख्यक, अपाङ्गता भएका नागरिक, दलित, पछाडि परेको सबै समुदायको सहभागिता हुनुपर्छ है अध्यक्षज्यू। पहिलेको जस्तै अरू समुदाय छुट्नु हुँदैन है।
सबै समुदायका मानिस बैठकमा पनि आउनु पर्यो नि। बैठकमा नआउने अनि पद मात्रै खोजेर हुन्छ
के? उनीहरूलाई हामीले बैठक हुँदैछ भनेर जानकारी दिएका थियौँ। यस्ता बजेट विकासमा आउने कार्यक्रम त टाटा बाठाहरूले मात्र थाहा पाउँछन्। सोझालाई कहाँ कहिले के कार्यक्रम भयो भन्ने कुरा नि थाहा हुँदैन। त्यसैमाथि उनीहरूलाई अवसर दिनु पर्यो नि, होइन र?
धेरै जान्ने नबनाऊ, हामीले उनीहरूलाई बोलाएकै हुँ, आएनन् त के गरौँ?
आएर पनि कुरा सुनाउन नपाएपछि र उनीहरूका कुरा नसुनेपछि किन आउनु त?
होइन, तिमीलाई किन जान्ने बन्नु पर्यो? हँ, सबैको ठेक्का तिमीले मात्र लिएका छौ र?
यो ठेक्का र जान्ने सुन्नेको कुरा होइन अध्यक्षज्यू। हाम्रा हरेक विकासका कार्यक्रमहरूमा सबै समुदायको सहभागिता भएन भने र आफ्नो कुरा राख्न पाइएन भने सरकारबाट पाइने विविध अवसरहरू गुम्न सक्छन्। त्यसैले कुनै अवसर पनि गुमाउन नपरोस् भनेर सबैको हित हुने देखेर मैले यस्तो भनेको हो। त्यसमाथि सबै समुदायको अर्थपूर्ण सहभागितामा कार्यक्रम गर्न सकियो भने दिगो हुन्छ र हामीले पनि अपनत्व महसुस गर्न सक्छौँ।
स्थानीय स्तरमा गठन गरिने सबै खाले समूहहरूमा विविध जाति, क्षेत्र, वर्ग र समुदायको सहभागिता गराउँ। सबैको कुरा सुन्ने, सुनाउने र निर्णयमा पुग्ने वातावरण बनाऊ। सबैको समान अधिकार दिउँ। शान्त सुन्दर समाजको निर्माण गरौँ। राष्ट्रिय मानवाधिकार आयोग, क्षेत्रीय कार्यालय नेपालगञ्जद्वारा जनहितमा जारी सन्देश।
पश्चिम डायरीमा विश्रामपछि फेरि स्वागत छ। अब बाँकी खबर। लौह पुरुष स्वर्गीय गणेशमान सिंहको नेपालगञ्ज सुर्खेत रोड स्थित गणेशमान चोकमा पूर्ण कदको शालिक निर्माण गरिएको छ। 18 लाखको लागतमा शालिकको निर्माण गरिएको हो। प्रजातन्त्र पुनर्बहालीका लागि सिंहले पुर्याएको योगदान अतुलनीय छ। शालिक अनावरण कार्यक्रमका सहभागी उहाँको व्यक्तित्वबारे कस्तो प्रतिक्रिया दिन्छन् त सुनौ नागरिक आवाज।
हलिम खान हो, उहाँ त एकदमै इमान्दार र चाहिँ ठुलो नेता हुनुहुन्छ। हामीले त नेताकै रूपमा मानेछौँ, इमान्दार हुनुहुन्थ्यो उहाँ।
नरवार लौह पुरुष गणेशमान सिंह 2046 सालको कमान्डर भएको नाताले त्यो नेतृत्व उहाँले लिदिया कारणले पनि सजिलैसँग त्यो आन्दोलन सफल भएको छ भन्ने मैले एनालाइसिस गर्न सक्छु।
इन्द्रबहादुर केसी, मैले एकदम अति महत्त्वसित उहाँ जस्तो व्यक्ति नेपालमा कोही छैन अहिले। उहाँ बहुत शक्तिशाली नेता, स्वार्थको लागि हेर्नु भएन, आफ्नो जीवनको लागि उहाँले जनताको लागि धेरै हेर्नुभयो।
विजय कोइराला, उहाँको लागि त अब हेर्नुहोस्, राजाले जिर्बो लाएर तिमी प्राइम मिनिस्टर बन भन्ने मान्छे म भन्दिनँ, सरकार उहाँलाई बनाउनुहोस् भनेर त्यत्रो त्यागी मान्छेलाई देशले बिर्सन सक्दैन।
मेरो नाम ध्रुवबहादुर मल्ल। त्याग, तपस्या, निष्ठाको राजनीति उहाँले नै सिकाउनु भयो। आज उहाँको आदर्शलाई यदि हामीले अप्नाएर त्यसलाई अगाडि बढायौँ भने सही अर्थमा मुलुकले एउटा सही निकास पाउँछ भन्ने मलाई लाग्छ।
माया पुनमक सधैँभरि देशप्रति वफादार, एउटा इमान्दार होइन। अब अहिलेको समयमा राष्ट्रिय राजनीति एकदमै फितलो अनि सङ्क्रमण छ, जसले सबैले आफ्नो मत बाहेक अरूको कसैको पनि हेरिरहेको छ। छैन, आफ्नो पार्टी आफ्नो गुट आफ्नो नितान्त आफ्नो मात्रै हेरिरहेको अवस्थामा हामीले लौ पुरुषलाई हामीले यसरी हेर्छौँ कि उहाँले राष्ट्रको लागि मात्रै सधैँभरि पार्टी होइन कि राष्ट्रको लागि मात्रै सधैँभरि त्याग र तपस्या गरेको उहाँ लौ पुरुष हो।
कमला भट्ट उहाँ लौ पुरुष हुनुहुन्थ्यो। उहाँले 46 सालको आन्दोलनमा सब राजनीतिक नेताहरूलाई सब मिलाएर सब पार्टीलाई एकजुट पारेर उहाँले आज यो प्रजातन्त्र ल्याउनमा उहाँको धेरै ठुलो भूमिका देख्छु। उहाँ जस्तो महान नेता हामीले नेपाली काङ्ग्रेसमा पाउन पनि मुस्किल छ। अहिलेसम्म त्यस्तो लौ पुरुष अहिलेसम्म कोही हामीले भेटाएको छैनौँ। उहाँ चाहिँ महान नेता हुनुहुन्थ्यो।
वित्तीय साक्षरता कक्षा सुरु गरेपछि प्युठानका महिलाको आय आर्जनमा वृद्धि भएको छ। घरमा हुने आमदानी र वैदेशिक रोजगारीबाट भित्रिएको रकम सदुपयोग गर्नुपर्छ भन्ने कक्षामा सिकेपछि उनीहरूले बचत गर्न थालेका हुन्। तरकारी खेतीको आमदानी, फजुल खर्चमा कमी, पारिवारिक बजेट निर्माण गर्न थालेपछि आमदानी बढेको हो। आमदानी बढेपछि महिलाले स्थानीय सहकारीमा बचत गर्न थालेका छन्। साक्षरता कक्षामा परिवारमा भइपरि आउने जोखिम, सुरक्षित वैदेशिक रोजगार, पारिवारिक बजेट निर्माण, स्वास्थ्य सरसफाई, खर्चको चुहावट लगायत सिकाइने सहजकर्ता सीमा राणाले बताउनु भएको छ। आजको कान्तिपुरमा खबर छापिएको छ।
सिंचाई मन्त्री दीपक गिरीले स्थानीय निकायको निर्वाचनको मिति छिट्टै तोकिने बताउनु भएको छ। रिपोर्टर्स क्लब दाङले तुलसीपुरमा गरेको साक्षात्कार कार्यक्रममा उहाँले अहिलेको परिस्थितिमा देखिएका सबै समस्या समाधान गरेर चुनावको मिति घोषणा गर्ने गरी सरकारले गृह कार्य गरिरहेको बताउनुभयो। मुलुकको विद्यमान राजनैतिक समस्या समाधानका लागि सरकार गम्भीर रहेको समेत उहाँले बताउनु भएको छ।
नेपाल विद्युत प्राधिकरणले चौहोड जारीमा केन्द्रीय प्रसारण लाइन हिजोदेखि जोडेको छ। बाँकेको कोहलपुर सुर्खेतको छिन्छु सल्यानको सल्ली बजार हुँदै जाजरकोटको कुदु स्थित सब स्टेसनबाट त्यहाँ बत्ती बालिएको हो। कुदुदेखि चौडजारीमा केन्द्रीय प्रसारण लाइनको बिजुली जोड्न साता अघिदेखि काम थालिएको थियो। रुकुमको यो खबर आजको कान्तिपुरमा छापिएको छ।
वैदेशिक रोजगारीका कारण मानव बेचबिखनको स्वरूप परिवर्तन हुँदै गएको भन्दै नेपालगञ्जमा चिन्ता व्यक्त गर्दै एक कार्यक्रम गरिएको छ। मानव बेचबिखन विरुद्ध जिल्ला तथा गाउँ समितिका पदाधिकारीसँग गरिएको छलफलका सहभागीहरूले कानूनभन्दा 3 गुणा अगाडि दलालहरू चलाख भएको बताएका छन्।
पश्चिम डायरीमा अब नागरिक मत जिउँदै महिलामाथि आगो लगाउन सक्ने अमानवीय तथा क्रूर घटनाको जति सुक्दै निन्दा गरे पनि कमै हुन्छ। त्यस्ता व्यक्तिहरूलाई कानूनको कठघरामा ल्याएर पीडितलाई न्याय दिलाउन पर्छ र महिला विरुद्धका हिंसामा सबै एक हुनुको विकल्प छैन। महिलामाथि हुने क्रूर तथा अमानवीय व्यवहार कसरी रोक्ने? कोहलपुरका आशा श्रेष्ठको विचार।
महिलामाथि हुने जघन्य हिंसाहरूलाई कम गर्नुको लागि त पहिला त अब समाजको भनौँ होइन, अनि अब पुरुष वर्गको पनि भनौँ, परिवारमा महिला पनि हुनसक्छ पुरुष पनि हुनसक्छ होइन, अनि उनीहरूको सबैको जाने पहिला त अब सोचाइमा परिवर्तन आउनुपर्छ होइन। जस्तो आफूलाई गर्दाखेरि दुःख हुन्छ, अप्ठ्यारो पर्छ होइन, अनि त्यस्तै अरूलाई व्यवहार गर्दाखेरि पनि उसलाई पनि त्यस्तै दुःख कष्ट हुन्छ होला भनेर सोच्नु पर्यो। एउटा अब त्यसपछि अब त्यो अपराध गर्दाखेरि अब कसले कसलाई गर्छ होइन, अनि त्यसमा पनि उसले आफ्नो नजिकको को छ, छोरी बेटी को छ होइन, उसलाई नि सम्झिनु पर्यो नि आफ्नोलाई गर्दाखेरि कस्तो हुन्छ भने अरूलाई गर्दा कस्तो हुन्छ होइन। अनि सबैले अब त्यस्तै गरेकन अब आफ्नो विचारहरू फराकिलो पार्दै गयो भने चाहिँ कम हुन्छ। अब एकोरे जस्तो मलाई त भएन, अब मलाई त केही हुँदैन, यसले गर्दा मलाई केही हुँदैन, मेरो परिवारलाई केही हुँदैन, उसलाई मात्रै भएको छ भन्ने जस्तो सोचाइ गऱ्यो भने गाह्रो छ। जो सोचाइ फराकिलो गर्दै जानुपर्ने हुन्छ।
यिनै खबरसँगै पश्चिम डायरी सकिएको छ। बिदा माग्नु अघि खबरका मुख्य शीर्षकहरू फेरि एकपटक।
नेपालगञ्ज मणिकापुरको खेती योग्य जग्गालाई घडेरी देखाएर ठगी, संलग्न नापी कार्यालय बाँकीका 2 जना जिल्ला प्रहरी कार्यालयको थुनामा।
वित्तीय साक्षरता कक्षा सुरु भएपछि प्युठानका महिलाको आय आर्जनमा वृद्धि, रुकुमुसीकोट पर्यटकीय गन्तव्य बन्दै।
जनशक्ति अभावले रोल्पामा खेती योग्य जमिन बाँझो बन्दै। खाद्य असुरक्षा बढ्ने खतरा, खाद्य संस्थानको चामल मुगुको गाउँमा अझै पुग्न सकेन।
र बैतडीको मणिलेख माविमा एउटै कक्षामा 150 विद्यार्थी, बझाङका दुर्गम गाउँमा भवन नहुँदा पठन पाठन चौरमा।
पश्चिम डायरी कृष्णसार fm.org.np इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर आफूले चाहेको बेला पनि सुन्न सकिन्छ।
हवस् त, प्राविधिक सहयोगी योगेशसँगै विनोद र म निशु पनि बिदा हुन्छौ। आज माघ 12 गते बुधबार, जनवरी 25 तारिक। तपाईँ सबैका लागि आजको दिन शुभ रहोस्। नमस्कार।